आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
प्रभुको जन्म
यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ।
श्रोता मित्र, प्रभु येशू ख्रिष्टको मधुर सामर्थ्य नाममा आज पनि तपाई सबैलाई मेरो नमस्कार अनि तपाईँकै आफ्नो यो प्रिय कार्यक्रममा हार्दिक स्वागत छ। हुन्छ श्रोता, आज हामी पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा प्रस्थान 20 अध्यायबाट आरम्भ गर्न गइरहेका छौं। यहाँ हामी देख्नेछौ मुख्य विषयको रूपमा परमेश्वरले इसरायलीहरूलाई 10 आज्ञाहरू दिनुहुन्छ। परमेश्वरले प्रतिमा पूजाको मना गर्नुहुन्छ र मानिसहरूमाथि परमेश्वरको दर्शनको असर अर्थात इसरायलीहरूलाई त्यसको असर पर्दछ र वेदीको सम्बन्धमा घोषणाहरू दिइदछ। टिप्पणी, प्रस्थान 20 अध्यायमा हामी व्यवस्था दिइएको देख्छौ। 10 आज्ञाहरू पहिले दिइएका थिए तर तिनीहरू व्यवस्थाका अंशहरू थिए अनि वेदीको सम्बन्धमा निर्देशनहरू पनि दिइएको छ। व्यवस्था र वेदी एकै साथ जाँदछन्। व्यवस्थाले यो कुरा प्रकट गर्यो कि मानिस पापी हो र उद्धारकर्ताको आवश्यकता छ। त्यहाँ वेदी हुन नित्यन्त आवश्यक थियो जुनमाथि बलिदान चढ़ाउनु पर्थ्यो अनि पापको प्रायश्चितको निम्ति खुन बहाकै हुनुपर्दथ्यो, रगत बहाकै हुनुपर्दथ्यो। तपाईँको घरमा ठूलो ऐना होला जुन व्यवस्थाको तस्विर हो र तपाईँको शरीरमा मैला छ। अहिले तपाईँ आफ्नो शरीरलाई ऐनाले धुनुहुन्न, यसले खालि तपाईँको फोहोर वा मैलाको मात्र प्रकट गरिदिन्छ। सोही तरिकामा व्यवस्था ऐना हो, यसले हाम्रो पापको प्रकट गर्दछ अनि हाम्रो गन्ध शरीर वा अनुहार धुनलाई पानीको आवश्यकता पर्छ। एउटा अंग्रेजीमा गीत छ जुनको बोल यस प्रकार छ, इमानुएलको नसाहरूबाट बहिनिस्केको रगतको धारो वा झरना, जहाँ सबै पापीहरू त्यस झरनामा डुबल्की मारेर आफ्ना दोषका दागहरू मेटाउँछन्। आज ख्रिष्टको रगतले सम्पूर्ण पापका दोषहरू पूर्ण रूपमा धुन सक्दछ, शुद्ध गर्न सक्दछ। सर्वप्रथममा हामी देख्छौ 10 आज्ञाहरू दिइदछ। इसरायलहरूलाई दिइएको व्यवस्थाको पहिलो खण्ड चाहिँ 10 आज्ञाहरू थियो जो नैतिक नियम हुन्। प्रस्थान 20 अध्याय 1 र 2 पदमा भनिएको छ, अनि यी सब कुरा परमेश्वरले भन्नुभयो, म परमप्रभु तिमीहरूका परमेश्वर हुँ, जसले तिमीहरूलाई मिश्र देखि अर्थात दासत्वको देशबाट निकालेर ल्याए। जसले तिमीहरूलाई मिश्र देश अर्थात दासत्वको देशबाट निकालेर ल्याए, परमेश्वर भन्नुहुन्छ, मैले तिमीहरूलाई मिश्रको दासत्वबाट निकाली ल्याए र त्यस आधारमा म तिमीहरूलाई व्यवस्था दिन चाहन्छु। इसरायलीहरूले व्यवस्थाको लागि माग गरे र परमेश्वर तिनीहरूलाई अनुग्रहित गर्नुभयो र उहाँले तिनीहरूलाई 10 आज्ञाहरू दिनुभयो। जब हामी 10 आज्ञाहरूमा हेर्छौ, धेरै कुराहरू उल्लेख गर्न आवश्यक छ। तिनीहरूमध्ये पहिलो चाहिँ नौलो नैतिकता वा सदाचार। नौलो नैतिकता वा सदाचार व्यवस्था दिन भन्दा पहिले नै अस्तित्वमा आएको थियो। भन्नु नै पर्ने हो भने यो अदनको बगैंचामा आएको थियो जब मानिसले परमेश्वरको आज्ञा उल्लंघन गरे। नयाँ नैतिकता वा सदाचार जल प्रलय हुनभन्दा पहिले र जल प्रलयपछि अस्तित्वमा आएको थियो। आज यो नयाँ बाटो अति नै टाढा वा दूरीमा छ। हामी आफै नै आफ्नै बारेमा यो सोच्न मन पराउँछौ कि हामी अत्यन्त विकसित अनि परिष्कृत पापीहरू हौं। मित्र, हामी त्यो होइन। हामी खालि बिल्कुल अशिष्ट पापीहरू हौं, स्वाभाविक पापीहरू। दश आज्ञाहरूले हाम्रो अगाडि परमेश्वरको स्तर वा मापदण्डको राख्दछ। कोही व्यक्ति दश आज्ञाहरूसँग खेलबाड गर्न सक्दैन। ब्ल्याकवेलको एक द्वीपमा अपराधीहरूको कब्रस्थान थियो। एक चिहानमा स्मृति लेखमा यो लेख लेखिएको थियो, यहाँ जोन स्मिथको टुक्राहरू रहेको छ जसले आफ्नो सृष्टिकर्ता सृजनहारको विरोध गरिरह्यो र तिनी विरोधी रह्यो। दश आज्ञाहरूसँग फुटबल खेल खेल्यो र 35 वर्षको उमेरमा यो जीवनबाट सधैँको निम्ति प्रस्थान गरियो। उसको आमा र पत्नी उसको निम्ति रुन्छन्, सिवाय कोही पनि उसको निम्ति रुँदैन। उसको आत्माले शान्ति पाउन्। हजुर, त्यस चिहानमा स्मृति लेख लेख्ने व्यक्तिले त्यो व्यक्तिको प्रकट गरिदियो जसले परमेश्वरको व्यवस्थाको नमान्न कोशिस गरेका थिए। मित्र, कोही पनि दश आज्ञाहरूसँग फुटबल खेल खेल्न सक्दैन र परमेश्वरको दण्डबाट उम्कन सक्दैन। प्राय जसो हामी हरेक माथि अभियोग लगाइन्छ किनकि हामी परमेश्वरको अनुग्रहको बारेमा प्रचार गर्छौ र व्यवस्थाको लागि हामी त्यति धेरै प्रशंसा र श्रेय दिँदैनौ। हामीलाई यसको उपेक्षा र तिरस्कार र इन्कार गर्यो र हामी व्यवस्था पालन गरेर उद्धार पाउँदैनौ भनी हामी सिकाउँछौ भन्ने कुरामा आरोप लगाउँछन् र भन्छन् कि यदि यसको यसरी उपेक्षा गरे, व्यवस्था गरे, यसको आफ्नो मनमानी इच्छा अनुसार भंग गर्न र बिना दण्ड बेगर उम्कन सकिन्छ। मित्र, यो कति पनि सत्य होइन। त्यसको ठिक विपरीत हरेक प्रचारक जो परमेश्वरको अनुग्रहको सिकाउँछ र तिनीसँग विश्वासद्वारा उद्धारको प्रवृत्तिको भावी सत्य विचार दृष्टि छ, त्यसले व्यवस्थाको उच्च चरित्रको महसुस गर्छ। पाउले रोमी 6:1-2 पदमा समस्याको उत्तर दिन्छ। तब हामी के भनौं? के अनुग्रह प्रशस्त मात्रामा होस् भनेर हामी पापमा लागिरहौं? त्यसो नहोस्। हामी जो पापको लेखी मर्यौं अझ कसरी त्यसमा जिउने? यदि तपाईँ सोच्नुहुन्छ कि तपाईँ निरन्तर पापमा रहन सक्नुहुन्छ र आफ्नो इच्छा अनुसार दश आज्ञाहरूको तोड्न सक्नुहुन्छ, तब मेरो मित्र, तपाईँ परमेश्वरको अनुग्रहद्वारा उद्धार पाउनु भएको छैन। जब तपाईँ वास्तवमा उद्धार पाएको हुनुहुन्छ, तपाईँ परमेश्वरलाई खुशी तुल्याउन सधैँ चाहनुहुन्छ र उहाँको इच्छा अनुसारको काम गर्न चाहनुहुन्छ जुन दश आज्ञाहरूमा प्रकट गरिएका छन्। त्यसकारण मलाई लाग्छ हरेक प्रचारक जसले परमेश्वरको अनुग्रहको बारेमा सिकाउँछ त्यससँग परमेश्वरको व्यवस्थाको लागि आदर, मान र मर्यादा छ। भजनकारले यसलाई यसरी भने, ओ म तपाईँको व्यवस्थाको कति माया गर्छु, यही नै मेरो पूरा देन, आराधना, भक्ति र मनन हो। व्यवस्था के हो? कसैले यसलाई परमेश्वरको मनको प्रतिलिपिको रूपमा परिभाषा दिएका छन्। यो त्रुटिपूर्ण परिभाषा हो। व्यवस्था परमेश्वरको मनको अभिव्यक्त हो जुन मानिस कस्तो हुनुपर्छ भन्ने सम्बन्धमा छ। व्यवस्थामा कति पनि अनुग्रह र कृपा दया छैन। व्यवस्था परमेश्वरको पवित्र इच्छाको अभिव्यक्त हो। भजन संग्रह 19:7 पदमा भन्छन्, परमप्रभुको व्यवस्था सिद्ध छ आत्मालाई जागृत गराउने, परमप्रभुको साक्षी वचन पक्का छ निर्बोधहरूलाई बुद्धिमान तुल्याउने। व्यवस्थाले तपाईँबाट सिद्धताको माग गर्दछ, यसले पूर्ण आज्ञाकारिताको माग गर्दछ, किनभने परमप्रभुको व्यवस्था पूर्ण छ। परमप्रभुको व्यवस्था सही छ, गलत र सही के हो भन्ने हाम्रो विचारधारणा, हाम्रो वातावरणद्वारा अर्थात हामीसँग पतित स्वभावको तथ्यको परिवेशमा आभास गरिएको छ। व्यवस्था परमेश्वरको प्रकाश। मित्र, परमेश्वरले सही र गलत बीच रेखा वा सिमाना लगाउनु भएको छ। सही के हो भन्ने कुरा तपाईँ कसरी जान्नुहुन्छ? परमेश्वरले के चाहिँ सही हो भन्ने कुरा हामीलाई बताउनुहुन्छ। वर्तमान पीढ़ी वा पुस्ताहरू जो स्वतन्त्र चाहन्छन् सही के हो भनी प्रश्न उठाउँछन्। चोर्न किन गलत हो तिनीहरू सोच्दछन् र प्रश्न गर्दछन्। व्याविचार गर्न किन गलत हो तिनीहरू प्रश्न गर्दछन्। तिनीहरू चोर्न र व्याविचार गर्न कुनै आपत्ति मान्दैनन्। ओ, तिनीहरू कति धेरै व्यवस्थाको अज्ञानीहरू छन्। किन चोर्न, ढाट्न, व्याविचार गर्न गल्ती हो? किनभने परमेश्वर भन्नुहुन्छ यो गलत काम हो। तपाईँ भन्नुहोला यो व्यवस्था त मानवको लागि असल कुरा हो। निश्चय नै असल कुरा हो, व्यवस्था अति नै असल कुरा हो यदि मानिसले यसको पालन गर्न सके। मानिसले व्यवस्थाको पालन गर्न सक्दैन, त्यसकारण कैदखानाको ढोकाहरू बन्द गर्न आवश्यक छ र बैंकबाट पैसा लिनको निम्ति तपाईँले थुप्रै कागज पत्रमाथि सही गर्नुपर्छ, किनभने तपाईँलाई तिनीहरूले भरोसा गर्दैनन्। यी सबै यी सत्यताको साक्षीहरू वा प्रमाणहरू हुन्। त्यस्तो दिन थियो मानिसको वचन नै उसको तमसुक पत्र थियो, तर आज त्यो कति पनि लागू छैन। व्यवस्था मानिसको आचरणको लागि मानदण्ड वा मानक हो। चोर्ने, झुटा बोल्ने र व्यभिचार गलत हुन्, किनभने परमेश्वर भन्नुहुन्छ कि ती सबै गलत हुन्। व्यवस्थाले कहिले पनि आफैलाई लागू गर्दैन, व्यवस्था दिनेसँग अधिकार हुनै पर्छ। परमेश्वरले आफ्नो व्यवस्थाहरू महान प्रभाव सहित लागू गर्नुहुन्छ। उदाहरणको लागि गुरुत्व आकर्षणको नियमलाई लिनुहोस्। तपाईँ आफ्नो बलले भ्याएसम्म माथि उफ्रन सक्नुहुन्छ वा कुनै कुरा माथि फ्याँक्न सक्नुहुन्छ, तर अन्तिममा तपाईँ तल झर्नुहुन्छ वा तपाईँले फ्याँकेको त्यो हुत्याएको ढुङ्गा वा कुनै चिज लास्टमा अन्तमा तल झर्दछ। गुरुत्व आकर्षणको यो नियम सञ्चालन वा क्रियाशीलमा छ र तपाईँ यसलाई उल्टाउन सक्नुहुन्न, उल्टोतिर फर्काउन सक्नुहुन्न। तपाईँ सोच्नुहोला कि तपाईँ सक्नुहुन्छ, तर लामो दौड़ाईमा वा सञ्चालनमा तपाईँ आखिरमा पराजित हुनुहुनेछ। धेरै मानिसहरू सोच्दछन् कि तिनीहरू दश आज्ञाहरूलाई देब्रे दाइने आफ्नो इच्छा अनुसार तोड्न सक्छन् र तिनीहरू यसबाट उम्कन सक्छन्। यसले मलाई एक व्यक्तिको हँसाउने कथाको याद दिलायो, जो न्यूयोर्कमा अग्लो एम्पायर स्टेट बिल्डिङबाट छलङ मारेका थिए। जब तिनी 50 तले बिल्डिङबाट छलङ मारे, एक व्यक्तिले झ्यालबाट तिनलाई हेरे र तिनलाई भने, कस्तो लाग्दैछ? झरिरहेको गिरिरहेको व्यक्तिले भन्यो, अहिलेसम्म ठिकै छ, राम्रै छ। त्यहाँ नै गुरुत्व आकर्षणको नियमले आफैलाई लागू गर्दैन, अनि 50 तला मुनि जमिनमा भुइँमा त्यस मानिसले पत्ता लगाउनेछ, अहिलेसम्म चाहिँ त्यति असल छैन, त्यति राम्रो छैन। चाखलाग्दो कुरा के छ भने व्यवस्था व्यवस्था हुनलाई लागू भएको हुनै पर्छ। त्यसकारण परमेश्वर इजिकेल 18:4 भन्नुहुन्छ, जुन आत्माले पाप गर्छ त्यो मर्नेछ। व्यवस्थाको लागू गर्नै पर्छ र व्यवस्था तोड्नेहरू दण्डित हुनै पर्छ। मित्र, व्यवस्थाले परमेश्वर को हुनुहुन्छ र परमेश्वर मानिस बीचको गहिरो मतभेदको प्रकट गर्दछ। पाउले गलातीहरूलाई प्रश्न सोधे 4:21, तिमीहरू व्यवस्थाको अधीनमा रहन चाहनेहरूले मलाई भन त, कि तिमीहरूले व्यवस्थाको कुरा सुन्दैनौ? मित्र, हामीले पनि व्यवस्थाले भनेका कुरालाई सुन्दा राम्रो हुनेछ, किनभने मानिसलाई 10 आज्ञाहरूद्वारा नापिएका वा जोखिएका छन् र कमी भएको पाइएको छ। त्यस स्तरमा तपाईँ आफैलाई अरूद्वारा ननापिनुहोस् अनि तपाईँ आफैलाई परमेश्वरको मापदण्डमा ननापिनुहोस्। अनि व्यवस्थाले मानिस वास्तवमा को हो र पापको कारण परमेश्वर र आफै बीचको विशाल खाडलको संगम गर्न उसको अयोग्यताको, उसको असहायताको प्रकट गर्दछ। रोमी 3:19 भन्छ, अब हामी जान्दछौ जे जति व्यवस्थाले भन्छ, व्यवस्था हुनेहरूलाई नै भन्छ कि हरेक मुख चुप रहोस् र सारा संसार परमेश्वरको इन्साफमा परोस्। पाउल रोमी 8:3 भन्छन्, किनकि शरीरबाट कमजोर हुँदा व्यवस्थाले जे कुरा गर्न सकेन त्यो परमेश्वरले पाप भएको शरीरको रूपमा र पापैको एक भेटी जस्तै आफ्नो निज पुत्रलाई पठाएर शरीरमा पापलाई दोषी ठहराउनु भयो। दोष व्यवस्थामा छैन, तर हामीमाथि छ। व्यवस्था ऐना हो जुन हामीले पहिले नै देखिसकेका छौं, जुनले मानिसको पापी अवस्थाको प्रकट गर्दछ। धेरै मानिसहरू ऐनामा हेर्छन् र सोच्दछन् कि तिनीहरू सही छन्। यसले मलाई एउटा सुन्दर कथाको याद दिलाउँछ, जुन कथामा रानीले आफ्नो ऐनामा हेरिन् र भनिन्, ऐना ऐना, सबभन्दा सुन्दरी को छ संसारमा? रानी चाहन्थिन् ऐनाले यो भनेको कि तिनी नै सुन्दरी थिइन्, तर ऐनाले सत्य बतायो कि तिनी सुन्दर थिइन्, बरु सबभन्दा धेरै सुन्दरी त अरू कोही छ। ऐनाले सत्य बतायो, तिनी सुन्दरी थिइन्, तर तिनी भन्दा अझ धेरै सुन्दरी अरू कोही छ। चाखलाग्दो कुरा के छ भने आज धेरै मानिसहरू 10 आज्ञारूपी ऐनामा हेर्छन् र तिनीहरू पनि त्यही नै भन्छन्, ऐना ऐना, सबभन्दा सुन्दर को छ? भिन्नता चाहिँ यही मात्र छ कि तिनीहरूले आफ्नो प्रश्नको उत्तर आफै दिन्छन् र भन्छन् म नै हुँ। तिनीहरू सोच्दछन् कि तिनीहरू व्यवस्थाको पालन गरिरहेका छन्। मेरो प्रिय मित्र, तपाईँ अझै निकटमा गएर ऐनामा हेरिन आवश्यक छ र ऐनाले नै तपाईँको प्रश्नको उत्तर दियोस्। व्यवस्थाले कहिले पनि मानिसलाई पापी बनाएन, बरु यसले यो सत्यताको प्रकट गर्यो कि मानिस पापी हो। व्यवस्था चाहिँ मानिसलाई ख्रिष्ट कहाँ ल्याउन डोर्याउन दिइएको थियो, जुन हामीले देखिसकेका छौं। हजुर, व्यवस्था हाम्रो स्कूल मास्टर जस्तै हो, जसले हामीलाई हातमा समातेर क्रुसतिर डोर्याउँछ र भन्छ, सुन मानिस हो, तिमीलाई उद्धारकर्ताको आवश्यक छ किनभने तिमीहरू पापी हौ। मेरो प्रिय मित्र, के तपाईँलाई यो वास्तविकताको तपाईँलाई थाहा छ? अर्को दिनमा हामी आफ्नो खास अध्ययन विषयतिर प्रवेश गर्नेछौ। परमेश्वरको 10 आज्ञाहरूको बारेमा हामी देख्नेछौ। प्रभु परमेश्वर तपाई सबैलाई धेरै धेरै आशिष दिउन्।
प्रिय श्रोता, अहिले भर्खरै तपाईले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनुहुन्छ भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 98475369847035679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।